हो हमारा अमन का गहवारा, झगड़े छोड़ो माफ करो फिर हो जाएगा घर तारा।
मेरे मदनी चैनल के नाजरीन, बढ़ती उम्र के मसाइल, बुढ़ापा, ओल्ड एज, उम्र बढ़ती रहती है, हमारी भी उम्र बढ़ी रही है जिसे डॉक्टर साहब ने फरमाया। तो बाकी ऐसा होता है कि जब उम्र बढ़ जाती है तो बाद लोग कहते हैं चाचा मियाँ ज़रा साइड में होना, अंकल ज़रा साइड में होना। बल्कि डॉक्टर साहब पिछले दिनों एक जगह हम बैठे थे तो मेरे ख्याल में एक शख्स थे, उनकी एज मेरे ख्याल में 40-42 होगी। तो वो आए मेरे बेटे रजा के साथ थे, तो वो मुझे कहने लगे अंकल आपसे एक बात करनी है। पहले तो मैंने उनको देखा, फिर मैंने कहा कहने दे भाई, हम इस उम्र पे पहुंच गए तो कोई बात नहीं, 40-42 वाला भी अगर अंकल बोलता है, हालांकि 8-10 साल का फर्क है, लेकिन मैंने कहा चले बोलने दे भाई।
अकल मंद के लिए इशारा काफी है।
तो मेरे मदनी चैनल के नाजरीन, जवानी सदा नहीं रहनी, जवानी फना हो जाती है, जवानी चली जाती है, बॉडी पार्ट्स वीक हो जाते हैं, बहुत सारे इश्यूज होते हैं। तो आज फैमिली काउंसलिंग प्रोग्राम में हमारा मौजू यही है, बढ़ती उम्र के मसाइल यानी बुढ़ापा, ओल्ड एज। इसमें मर्दों के लिए भी मसाइल होते हैं, औरतों के लिए भी मसाइल होते हैं। तो चलते हैं अपने प्रोग्राम को आगे लेकर, हमारे साथ अच्छी अच्छी नियतों के साथ आप शामिल रहिएगा। डॉक्टर साहब तशरीफ रखिए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन अम्मा बाद फअऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله। मेरे मदनी चैनल के नाजरीन, हमारा प्रोग्राम फैमिली काउंसलिंग, डॉक्टर मोहम्मद जीरक अत्तारी जो कि यूके में होते हैं आज हमारे साथ हैं, माहिर नफ्सियात हैं, बहुत ज़बरदस्त काउंसलिंग करते हैं, डॉक्टर साहब की फील्ड है, स्पेशलिस्ट हैं, और ये काउंसलिंग के ज़रिए बहुत सारे लोगों को मेंटली तौर पर मेंटली हेल्थ प्रोवाइड करते हैं। और जहन ठीक होगा, सारे बॉडी पार्ट्स ठीक होंगे, क्योंकि पूरे बॉडी का जो कंट्रोल है वो दिमाग में ही है, और ये दिमाग मुंतशिर रहता है, बिखरा रहता है। तो आज जो हम ले रहे हैं वो मौजू है बढ़ती उम्र के मसाइल, ओल्ड एज, बुढ़ापा। तो डॉक्टर साहब आपने भी कहा कि मेरा भी आना शुरू हो गया है, खैर से उम्र पूछ सकते हैं, औरतें बुरा मानती हैं एज पूछने में, मर्द तो मेरे ख्याल में फील नहीं करते होंगे।
जी मैं तकरीबन 44 ईयर का हूँ, और अब वैसे सोचना पड़ता है।
अच्छा,
एक आध साल ऊपर नीचे गलती से बता दे तो याद करना पड़ता है कि उम्र कितनी है।
अच्छा अच्छा अच्छा।
तो बहरहाल 30 साल तक तो जवानी है, और जवानी के बाद जो है ये एक मिड लाइफ का एक पीरियड शुरू होता है, और अमूमन मेडिकल की टर्म में 60 प्लस या 65 प्लस से जो है वो ओल्ड एज शुरू होती है। लेकिन अगर हकीकत में देखा जाए ना, तो हमारा बुढ़ापे की तरफ कदम इन रियलिटी तो पहले दिन से शुरू हो जाता है। जो भी वक्त गुजर रहा है वो मौत के करीब ही हमें लेके जा रहे हैं, उससे डिस्टेंस हमारा कम ही होगा, ज्यादा नहीं। तो ये भी एक थेरेपी है, एक काउंसलिंग है, और बाकायदा एक रिसर्च है कि अगर आप अपने बुढ़ापे का सोचेंगे और उसके लिए तैयारी करेंगे, और जितना मस्बत आप सोचेंगे अपने बुढ़ापे के हवाले से, उतना ही मस्बत आपका बुढ़ापा होगा।
अच्छा 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 अच्छा, बहुत जबरदस्त बात फरमाई डॉक्टर साहब आपने।
और अमूमन हमारे जहन में क्या होता है, यार मेरा क्या बनेगा, हमें ये बीमारी हो जाएगी, वो बीमारी हो जाएगी, बच्चे देखभाल नहीं करेंगे, तो नेगेटिविटी हमारे जहाँ उसमें बहुत आ जाती है। अभी भी बुढ़ापे का कहा जाए तो हम कहेंगे नहीं 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 मैं तो बूढ़ा हूं ही नहीं। अब यकीन करें, अगर 70 साल का भी कोई होगा ना, नहीं कहेगा मैं नहीं हूँ बूढ़ा, अभी तो मैं जवान हूँ,
अभी तो मैं जवान।
फिर कहेंगे कभी दिल जवान होना चाहिए, तो कभी जो है नहीं नहीं मैं तो 40 का फील करता हूँ। तो इस तरह के जो है ना, वो अपने जहन को सहारे देने की कोशिश करते हैं, लेकिन दर हकीकत यही है कि हम चीज को एक्सेप्ट करें कि मैं बुढ़ापे की तरफ जा रहा हूँ, अब इसकी प्लानिंग करें। इंशाल्लाह प्लानिंग पे भी आएंगे, कैसी प्लानिंग करनी है और किस तरह करनी है, और दीन इस्लाम के हवाले से भी इंशाल्लाह चंद एक बातें मेरे जहन में हैं, उसको लेकर चलेंगे।
मेरे मदनी चैनल के नाज़रीन, डॉक्टर साहब ने बड़ी प्यारी बात फरमाई कि 30 साल तक तो जवानी रहती है, फिर उधेड़ उम्र शुरू हो जाती है, और 60 के आसपास जो है वो फिर बुढ़ापा भी आ जाता है। لیکن واقعی بڑی پیاری بات ڈاکٹر صاحب نے کہی کہ ہر آنے والا دن ہماری زندگی سے مائنس ہو رہا ہے، لیس ہو رہا ہے، ہر آنے والا دن ہمیں موت کے قریب کر رہا ہے، قبر کے قریب کر رہا ہے، ہماری زندگی سے وہ ختم ہو رہا ہے، مائنس ہو رہا ہے۔ تو یوں تو ہماری عمر بڑھتی چلی جا رہی ہے، اور جیسا کہ ہم نے پچھلے کئی ایپیسوڈ جو ہمارے ہوئے ہیں، تو اولاد کس نے بگاڑی تو بچوں کی طرف بھی گئے، چائلڈ ہوڈ کی طرف بھی گئے، چیرخوار بچوں کی طرف بھی گئے، ٹین ایجز کی طرف بھی گئے، جوانی جو ہم نے پروگرام کیا تھا تو جوانی کے بھی کچھ ایشوز آتے ہی ہیں، اور آخر ہم نے یہ کیا تھا کہ ڈھل جائے گی یہ جوانی جس پر تجھ کو ناز ہے، تو بجا لے چاہے جتنا، چار دن کا ساز ہے، چار دن کا۔ تو واقعی جب یہ جوانی ہوتی ہے تو پتہ نہیں لگتا، پھر جب یہ جوانی گزر جاتی ہے، بچے بڑے ہو جاتے ہیں، بچوں کی شادیاں ہو جاتی ہیں، اور یہ اولاد بیٹیاں، کہتے ہیں نا بچیاں تو ایک چڑیا کی مانند ہیں، ہیں کہتے ہیں نا بیٹیاں پرائی ہوتی ہیں۔ میں مدنی چینل کے ناظرین سے عرض کروں گا، اسپیشلی وہ کہ جن کے بچوں کی شادیاں ہو گئی، بچیاں بیٹیاں بہت پیاری ہوتی ہیں، لیکن جب ان کے رشتے طے ہو جاتے ہیں، اور ایک وہ دن آتا ہے کہ جب یہ نکاح کر کے، اور جب رخصتی کا دن آتا ہے اور یہ رخصت ہو کر باپ کی دہلیز چھوڑ کر جب یہ جاتی ہیں، تو واقعی اس وقت باپ کے دل پر یہ گزرتی ہے کہ بیٹی آج پرائی ہو گئی، کیونکہ جس گھر میں وہ پلی بڑی، جس گھر میں اس نے برسوں گزارے، باپ کی آغوش میں اس نے وقت گزارا، ماں کے کاندھے پر اس نے سر رکھ کے وقت گزارا، لیکن جب وہی بچی 18-20-22 سال جس گھر میں رہ کر گئی، آج اسی گھر میں آنے کے لیے اس کو اجازت چاہیے ہوتی ہے، آج جب وہ اپنے ماں باپ کے گھر آتی ہے اور کہتی ہے کہ امی میں نے اپنے گھر جانا ہے، بابا میں اپنے گھر جا رہی ہوں، تو پتہ لگتا ہے کہ یہ چڑیا تھی جو ایک مخصوص وقت تک کے لیے ہمارے پاس تھی، اور پھر نکاح ہوا، رخصتی ہوئی، تو یہ چڑیا پھر کر کے اڑ گئی، چلی گئی، پرائی ہو گئی۔ تو بیٹیاں بہت پیاری ہوتی ہیں، تو جن کی بیٹیاں ہیں اللہ ان کے نصیب اچھے کرے، اچھے ان کو رشتے ملیں، اچھے گھروں میں رہیں، کیونکہ واقعی جب بڑھاپا یا بڑھتی عمر کے مسائل میں ایک یہ بھی معاملہ ہے کہ بچوں کی خوشیوں سے، یہ ماں باپ کی خوشیاں ہیں، یہ بچوں کو خوش دیکھ دیکھ کر جی رہے ہوتے ہیں، بچے پاس نہ بھی ہوں، خالی ماں باپ کو یہ خبر ملتی رہے کہ میرا بیٹا ہے تو باہر، مجھ سے دور ہے، خوش ہے نا، ماں باپ خوش ہو جاتے ہیں، گویا ان کی آکسیجن ہے یہ۔ بیٹیاں شادیاں ہو گئیں، رخصت ہو گئی، پرائی ہو گئیں، دوسرے گھر کی ہو گئیں، ہیں جب پتہ لگتا ہے میری بچی خوش ہے، تو ماں باپ کی زندگی کا سہارا بس یہی ہے کہ میرے بچے خوش۔ لیکن ایک وقت آتا ہے کہ بچیاں پرائی ہو گئیں، بیٹے چھوڑ کے چلے گئے مجبوری کی وجہ سے، گھر چھوٹا تھا، یا ماں باپ سے نہ بنی، یا بیوی بچوں کے ہو کے رہ گئے، وہ ایک پورا ٹاپک الگ ہے۔ لیکن ایک اسٹیج ایسا آتا ہے کہ اگر یہ ماں باپ دونوں حیات ہیں، یہ جو میاں بیوی اب بوڑھے ہو چکے، بچوں کی شادیاں ہو گئی، بچوں کے بچے ہو گئے، بچیوں کی اولاد ہوئی، یہ نانا نانی بن گئے، بیٹوں کی اولادیں ہوئی تو یہ دادا دادی بن گئے، اب ان کی تیسری نسل شروع ہو گئی ہے، اب اس اسٹیج پر پہنچ گئے۔ ایک پہلو تو یہ ہے کہ جوائنٹ فیملی ہے، بچے ساتھ رہتے ہیں، بیٹے ساتھ رہتے ہیں، بیٹوں کے یہاں بہوئیں آ گئیں اور پھر انہی کی یہاں اولادیں ہوئیں، تو کیسا گھر جو ہے وہ ہرا بھرا اور کیسا چمن لے لہاتا ہوتا ہے۔ تو ایک اسٹیج یہ بھی ہے، اور ایک اسٹیج یہ ہے بیٹے چھوڑ کر چلے گئے مجبوری میں، جو بھی ہے، اس طرح کے بہت سارے میٹر ہیں، وہ بات ہی الگ ہے، وہ ٹاپک ہی الگ ہے کہ ماں باپ کو نہ نبھایا، ماں باپ کو بوجھ سمجھا، اس بھائی نے کہا کہ بھائی تو سنبھال لے، اس بھائی نے کہا کہ تو سنبھال لے، یار میری لائف بہت بزی ہو گئی ہے، میرے پاس ٹائم نہیں، میری مسز تو خود کام کرتی ہے، جاب کرتی ہے، وہ کیسے سنبھالے گی، یار تجھے پتہ ہے کہ ماں کا رویہ بہت تیز ہے، ماں کا غصہ کتنا تیز ہے، وہ آئے دن میری بیوی کو ڈانٹتی رہتی ہے، وہ بیچاری جو ہے وہ ڈپریشن میں رہنے لگی ہے، بھائی ماں کو تو لے جا۔ ایسے ایسے واقعات ہیں میرے مدنی چینل کے ناظرین کہ چار چار بیٹوں کی ماں، باپ کا انتقال ہو گیا، اس بیوہ ماں کو رکھنے کے لیے کوئی بیٹا تیار نہ ہوا، بالآخر اس ماں نے دم توڑی دیا، قبرستان چلی گئی، اب اس ماں سے ملنے کے لیے وہ بچے قبر پہ ہی جائیں گے، اب وہ ماں نہیں۔ تو یہ چیپٹر بالکل الگ ہے کہ ماں باپ کی کیئر نہ کرنا، ان کو بوجھ سمجھنا۔ اور اب پہلے تو ہم ویسٹرن کنٹریز کی مثال دیتے تھے، آج تو ہمارے ملک کے اندر بھی ایسے ادارے قائم ہونے لگ گئے کہ جہاں بوڑھے ماں باپ کو، دونوں یا دونوں میں سے ایک کو، اولاد چھوڑ کر آ جاتی ہے کہ اب یہ بوجھ ہم سے نہیں سنبھل رہے، اور اللہ نہ کرے بیمار ہو گئے، پیرالائز ہو گئے، کوئی ایسی بیماری ہو گئی، بستر سے لگ گئے، اور اللہ نہ کرے وہ بالکل یہ پیمپرس میں یا اس طرح کے آ گئے کہ ان کو کیتھیٹر لگا ہوا، اور یہ بھی اولاد سے نہیں ہوتا۔ یہ دو ماں باپ مل کر چار چھ آٹھ بچے پال لیتے ہیں، یہ چار چھ آٹھ بچے مل کر ماں باپ کو نہیں سنبھال پاتے۔ کئی بزرگوں کو دیکھا ہے کہ بلکہ جوانی میں کئی لوگ یہ کہتے ہیں، دعائیں کرتے ہیں، یا اللہ ہمارا بڑھاپا خراب نہ ہو، یا اللہ ہمیں چلتے پھرتے اٹھا لینا، یا اللہ ہمیں کسی کا محتاج نہ کرنا، یا اللہ ہمارے ہاتھ پاؤں سلامت رہیں۔ خوددار لوگ ہوتے ہیں، یہ اولاد تک کا احسان لینا گوارا نہیں کرتے۔ لیکن بڑھاپا یقین کریں خود بہت بڑی بیماری ہے، خود بڑھاپا ایک بہت بڑی لاچاری ہے۔ باڈی پارٹس میں وہ ہمت نہیں رہتی، وہ طاقت نہیں رہتی، معدہ اس طرح ہضم نہیں کر پاتا، خواہشات ختم ہو جاتی ہے، اب نہ گھومنے پھرنے کی خواہش ہے، نہ وہ کھانے پینے کی خواہش ہے، نہ کھانے پینے میں وہ ذائقہ ہے، نہ کھانے پینے میں وہ لذت ہے، نہ پہننے کا وہ شوق رہا کہ میں ڈریسنگ کروں، نہ وہ ہیئر اسٹائل کا شوق رہا، نہ وہ بننے سنورنے کا شوق رہا۔ بلکہ کئی بوڑھوں کو دیکھا ہے، وہ تو یہ کہتے ہیں بیٹا میں تو اپنی زندگی کا وقت پاس کر رہا ہوں، ان قریب چلا جاؤں گا، بچپن گزر گیا، جوانی گزر گئی، لڑکپن گزر گیا، ادھیڑپن گزر گیا، بچے بڑے ہو گئے، پوتا پوتی نواسا نواسی ہو گئے، اور اب تو بیٹا بس موت کا انتظار ہے، موت کا انتظار ہے۔ تو واقعی میرے مدنی چینل کے ناظرین، کہ کتنی بے اعتبار ہے دنیا، موت کا انتظار ہے دنیا، ڈھل جائے گی یہ جوانی جس پر تجھ کو ناز ہے، تو بجا لے چاہے جتنا، چار دن کا ساز ہے۔ موت آئی پہلوان بھی چل دیے، خوبصورت نوجوان بھی چل دیے، پہلوانوں کو پچھاڑا موت نے، کھیل کتنوں کا بگاڑا موت نے، ہاتھی جیسے بھی پچھاڑے موت نے، کیسے کیسے گھر اجاڑے موت نے۔ ہاں بادشاہ چلے گئے، یہ محل جو تھے ویران ہو گئے، لوگ چلے گئے، پیچھے ان کے نام کی تختیاں رہ گئی، پھر وہی تختی قبر پہ لگ گئی۔ تو واقعی جوانی ہے تو یہ بھی فنا ہو جائے گی، جوانی ہوتی فنا ہونے کے لیے ہے، جوانی رہتی کب ہے؟ دو ہی چیزیں ہیں۔ میں نے ایک دفعہ ڈاکٹر صاحب، ایک شخص تھے، ان سے بات کی، کئی سالوں بعد میری ملاقات ہوئی، یہی فیضان مدینہ میں سیڑھیوں پر بیٹھے ہوئے تھے، تو میں نے کہا کہ حضور سنائیں کیا حال ہے، خیریت سے؟ کئی دنوں بعد ملاقات ہوئی، برسوں بعد ملاقات ہوئی تھی۔ تو انہوں نے کہا کہ علی بھائی اب تو موت کا انتظار ہے۔ میں نے کہا خیریت؟ بولا میری عمر 60 پر پہنچنے والی ہے، 60 پر پہنچنے میں خیریت کیا، اندر بہت سارے امراض ہیں، دنیا کے سارے معاملات دیکھ لیے، گھوم لیے، پھر لیے، کھا لیا، پی لیا، پہن لیا، اوڑھ لیا، سارے کام کر لیے، اب تو صرف ایک کام باقی ہے کہ ملک الموت علیہ السلام آئیں گے، روح جسم سے جدا کریں گے، کفن پہنایا جائے گا، نماز جنازہ پڑھی جائے گی، اور لوگ اپنے کاندھوں پر سوار کر کے اس ویران سنسان قبرستان کی طرف چھوڑ کر آ جائیں گے کہ جہاں رات کے سناٹے میں جاتے ہوئے ڈر لگتا ہے، کلیجہ منہ کو آتا ہے، تھوڑی دیر قبرستان ٹھہر نہیں سکتے، بیٹھتے نہیں ہیں، وحشت آتی ہے، اسی قبر کے اندر قیامت تک پڑے رہنا پڑے گا، کوئی ساتھ نہیں ہوگا، نہ دوست، نہ بھائی، نہ رشتہ دار، نہ مال، نہ پیسہ، کچھ بھی نہیں ہوگا، تنہا پڑے رہنا پڑے گا۔ ڈاکٹر صاحب مجھے کہتے ہیں کہ علی بھائی بڑھاپے میں اللہ نہ کرے کوئی ایسی بیماری لگ گئی کہ میں بستر پر پڑ گیا تو مسئلہ، اور اگر زندہ بچا تو موت تو آنی ہے، قبر کا گڑھا۔ بولا میرے پاس دو ہی آپشن ہیں، سارے آپشن ختم ہو گئے۔ تو واقعی یہ بہت سارے پہلو، خیر میں نے اپنے طور پر یہ عرض کیے ہیں، یہ آپ سے میں میڈیکل پوائنٹ آف ویو سے، کہ جب ایج بڑھ جاتی ہے، ایک تو یہ کہ اولاد ساتھ ہے، جوائنٹ فیملی ہے، تو اس میں جب بڑھاپا آیا تو بعض لوگ واقعی جو بڑی عمر والے ہیں، ہم بھی خیر بڑی عمر والے ہو گئے، طبیعت میں چڑچڑاپن آ جاتا ہے، یہ نہیں کرو، یہ نہیں کرو، ڈانٹ ڈپٹ، دادی اماں ہیں، نانی اماں ہیں تو وہ پریشان، سب کو ڈانٹ ڈپٹ کر رہی ہیں، ایسے بھی ہیں اور ایسے بھی کہ نہیں 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 میرے بچے کو کوئی ہاتھ نہیں لگائے گا، جس کی دادی زندہ ہے خبردار میرے بچے کو کسی نے کہا، تو اب کیا فرمائیں گے کہ ایک یہ پہلے ہم اس پر بات کرتے ہیں، پھر وہ لوگ کے سارے بچے چھوڑ کے چلے گئے، اب میاں بیوی اکیلے ہیں، اب ان کو بھی اپنا بڑھاپا گزارنا ہے، کیا فرمائیں گے؟
علی بھائی سب سے پہلے تو جو آپ نے ایک تصویر کشی کی بچپن سے لے کر بڑھتی عمر کی، اور پھر بیٹی کے حوالے سے گفتگو کی، والدین کے حوالے سے گفتگو کی، تو یقیناً میرے اپنے جذبات بھی جو ہے وہ ان الفاظ کی تاثیر کو محسوس کر رہے تھے، اور مدنی چینل کے ناظرین بھی ابھی شاید ان کی یہی ذہنی کیفیت ہو، تو میں اس لیے تھوڑا سا اس کو نیوٹرلائز کرنے کے لیے نے کہا چلے اس کیفیت سے تھوڑا باہر آتے ہیں اور تھوڑا مزید ڈسکشن کرتے ہیں، کیونکہ جب ایک ایموشنل کیفیت ہو جائے تو پھر سیکھنے کا بھی جو ہے عمل اس میں متاثر ہو سکتا ہے۔ تو آپ نے جو تذکرہ کیا جوائنٹ فیملی سسٹم کا، اور یہ بھی میرے اپنے بھی ذہن میں تھا کہ جو بڑھتی عمر اور بالخصوص بڑھاپے کے حوالے سے ہے، कि जॉइंट फैमिली सिस्टम की इस उम्र में बिलखसूस जितने हमें फवाइद नजर आते हैं,
सही सही,
क्योंकि जितने भी जहनी अमराज देख लिए जाए बुढ़ापे की उम्र में, पूरी एक साइकाइट्री की अलहदा से ब्रांच है ओल्ड एज साइकाइट्री,
अच्छा,
जिसमें
अच्छा।
सिर्फ और सिर्फ उसी स्पेशलिटी के डॉक्टर इनका इलाज करते हैं।
सही।
तो नफसियाती अमराज बुढ़ापे की उम्र में बहुत ज्यादा बढ़ जाते हैं, और इसका सबसे बुनियादी फैक्टर अगर देखा जाए सोशल आइसोलेशन हम इंग्लिश में बोलते हैं, और अगर हम उर्दू में बोले तन्हाई।
तन्हाई
तन्हाई कैसे कि अब जब हम यानी कि हमारे जवानी थी, शादी हुई, बच्चे हुए, काम था, यानी कि एक फास्ट पेस पे लाइफ चल रही थी ना, तो हमारे जहन को सोचने का बाज दफा मौका भी नहीं मिलता था।
सही।
और कैसे बच्चे जवान हो गए, कैसे उनकी शादियां होंगी, अक्सर हम कहते हैं हमें तो पता ही नहीं
चला, पता ही नहीं चला।
लेकिन अब क्या होता है कि इसी बढ़ती उम्र में जो है वो बहुत सारे मसाइल आते हैं, लेकिन जॉइंट फैमिली एक ऐसा सेफ्टी नेट है कि जिसमें जो है वो आपकी लाइफ बिजी ही रहती है।
क्या बात है।
तो कभी पोते पोतियां भी साथ हैं,
सही है।
अच्छा, उनकी माशाल्लाह बाज दफा एक इधर से रोता है, अगर दो तीन बच्चे हों तो दूसरा इधर से रोता है, बाज दफा पता नहीं चलता कौन सा रो रहा है, क्यों रो रहा है। अगर आपने पॉजिटिव सोचा इस हवाले से, इसकी प्लानिंग की, तो अब आप इसी में मसरूफ रहेंगे। और अच्छा, छोटे बच्चों से इंटरेक्शन करके उनको खुश करके जो आपको खुशी मिलती है, जब तन्हाई नहीं होगी, आइसोलेशन नहीं होगी, तो कैसा डिप्रेशन।
सही,
ठीक है, चैलेंजेस एक अपनी जगह पे हैं, उनका हम नहीं वो करते, उसमें भी एहतियात करनी है। बाज दफा अगर हमने एहतियात ना की और जॉइंट फैमिली सिस्टम में उसूल और जवाबत ना हुए, और फिर उसूल और जवाबत ना हुए, या कोई उनमें से एक फर्द उन उसूलों से हट कर चलना चाहता है, तो ये भी एक बड़ा मसला बन जाता है। लेकिन ये है कि सब ने मिलकर जो है, और जो इस सिस्टम को सेटअप करने वाले और चलाने वाले और जो नए मेंबर्स इसका हिस्सा बनते हैं, बिलखसूस शादी होकर बहू आती है,
सही है, बिल्कुल बिल्कुल,
ये उनको पहले से पता होना चाहिए, और उनको जो है वो अपनी इस चीज को एक्सेप्ट करना चाहिए। और बहुत सारी दूसरा ये भी है, जॉइंट फैमिली में क्यों बंदा कम डिप्रेशन और इन चीजों का शिकार होता है, भाई बीमार हो गया तो कोई ना कोई देखभाल करने के लिए घर में मौजूद,
बहुत जबरदस्त।
वरना जो वर्किंग पेरेंट्स हैं, बच्चा बीमार हो गया किसी न किसी को काम से छोड़ के आना पड़ता है।
बिल्कुल सही।
मैं खुद इस प्रोफेशन में हूँ, और अक्सर डॉक्टरों की डॉक्टर से शादी होती है। मेरा तो खैर पहले से ये जहन था कि मुझे डॉक्टर से शादी नहीं करनी, क्योंकि मेरा ये था कि मेरे बच्चों की तरबियत के लिए जो है उनकी माँ अवेलेबल होनी चाहिए, मेरे लिए ये बहुत बड़ी बुनियादी जरूरत थी, तो इसको मैं किसी मनफी पहलू में नहीं लेता। लेकिन अब मैंने देखा कि जो दोनों डॉक्टर काम करते हैं, अब उन्होंने सुबह बच्चा दिया इदारे में, अच्छा अब बच्चा हो गया बीमार, दिन के दौरान कॉल, जी आपका बच्चा बीमार हो गया, कॉल माँ को ही आएगी, वो जो अब माँ को जो है वो काम छोड़ के जाना पड़ता है, जो इसका इम्पैक्ट पड़ता है, अच्छा बाज दफा जो है वो चाइल्ड केयर अरेंजमेंट्स और इस तरह बड़ी प्रॉब्लम्स होती हैं। तो जब जॉइंट फैमिली में आप रहते हैं, तो ये इस तरह की जो ऊंच नीच आती है ना, इसको मैनेज करने के लिए मल्टीपल ऑप्शंस होती हैं, और फिर बंदा स्ट्रेस में नहीं जाता, बंदा अपने काम में मसरूफ रहता है। बिजनेस वाला जॉइंट फैमिली में जो रहता है, बिजनेस करता है, वो अच्छे तरीके से बिजनेस पर फोकस कर सकेगा,
सही,
अच्छे तरीके से नौकरी पे फोकस करे, क्योंकि उसे पता है कि भाई मुझे हर 5 मिनट बाद कॉल नहीं आनी कि भाई आते हुए आलू ले आना,
सही,
आते हुए ये ले आना, या कल तुम ये लाए थे तो गलत था, तो वो किसी और की फील्ड होती है, मिलजुल के किया जाता है। तो ये आप यकीन करें कि मेरी अपनी अल्हम्दुलिल्लाह मैं जो है वो चंद ऐसी फैमिलीज को जानता हूँ जिनमें जॉइंट फैमिली सिस्टम अच्छे तरीके से चल रहा है, और मैं आज जब मेरे बच्चे यंग हैं, मैं उनको कोशिश करके लाता हूँ कि वो इस सिस्टम को देखें, इसकी पॉजिटिविटी को अपनी आंखों से देखें, क्योंकि मैं तो वहां सिंगल फैमिली है,
सही।
तो क्या है कि उनको लाता हूँ इस नीयत से कि ये सीखें कि जॉइंट फैमिली सिस्टम के कितने फायदे, कंपैरिजन करें और उनके अपने जहन में ये चीजें बैठे, और अल्लाह ने चाहा और अगर कामयाबी हुई तो इंशाल्लाह, मेरा अपना तो इरादा यही है कि मैं वहां रहकर भी एक जॉइंट फैमिली सिस्टम एस्टेब्लिश करने की कोशिश करूंगा। कोशिश करनी है, कोई उम्मीद नहीं है या कोई ये नहीं है कि करना ही करना है, अगर हो गया तो बेहतर, प्रॉब्लम आई तो उसका ऑप्शन टू भी ओपन है, जैसे शुरू में मैंने कहा फ्लेक्सिबिलिटी, फ्लेक्सिबिलिटी होनी चाहिए।
माशाल्लाह, मेरे मदनी चैनल के नाज़रीन, डॉक्टर साहब ने जॉइंट फैमिली सिस्टम पर बड़ी खूबसूरत गुफ्तगु फरमाई, इसमें मेरे पास भी बहुत सारे तजर्बात हैं, चूँकि टॉपिक हमारा जॉइंट फैमिली सिस्टम नहीं है और है बढ़ती उम्र के मसाइल, लेकिन जॉइंट फैमिली सिस्टम में जो है मेरे मदनी चैनल के नाज़रीन, आसानियाँ भी हैं, मुश्किलात भी हैं, बहुत बारीक सी लाइन है, बहुत बारीक सी लाइन है ये कि आसानियाँ कब हैं, जब मोहब्बतें हैं, अपनाइत है, दर्द है, प्यार है, एक दूसरे के मामलात को अच्छे अंदाज से हैंडल कर लेते हैं, फिर तो जॉइंट फैमिली सिस्टम से बढ़कर बहुत क्या नेमत होगी कि घर में इतने सारे लोग हैं, काम डिस्ट्रीब्यूट हो जाएगा, और अल्लाह ना करे नफरतें हैं, लड़ाइयाँ हैं, झगड़े हैं, और रोज़ का है तो फिर बंदा सोचता है कि मैं क्या करूँ। तो कहते हैं ना कि घर अलग बाद में होते हैं, उससे पहले दिल अलग हो जाते हैं, तो दिल मिले रहें तो जॉइंट फैमिली में तो फ़ायदा ही फ़ायदा है। डॉक्टर साहब, जब आप फरमा रहे थे ये कि जॉइंट फैमिली हो रही है, तो मेरे जहन में एक पिक्चर ही आई, मैं एक प्रोग्राम कर रहा था हाजी अब्दुल हबीब भाई के साथ, तो उसमें भी कुछ इस तरह की कुछ डिस्कशन आई, तो अब्दुल हबीब भाई ने बड़ी प्यारी बात कही, फरमाया कि आपने देखा होगा कि दादा दादी से पोता पोती इतने अटैच क्यों होते हैं। मैंने कहा क्यों होते हैं, उनका खून है। फरमाया भाई, एक वजह और है, जो बूढ़ा शख्स है ना, बड़ी उम्र वाला, वो उमूमन काम से फारिग है, वो भी फारिग है, बच्चा भी फारिग है, अब बीच की जो लेयर है, उनकी अम्मा है वो घर का काम, किचन वगैरह, अब्बा जी जॉब या बिजनेस, तो वो मियाँ बीवी को ना, उनको भी सहारा मिल गया। जॉइंट फैमिली में ये भी फ़ायदा है कि बच्चे पल जाते हैं, अच्छा दादा को भी दादी को भी टाइम पास करना हो, मेरा बच्चा आ जा, मेरा लाल, मेरा गुड्डा, मेरा प्यारा, मेरा तारा, तो अब वो दोनों की अट्रैक्शन बढ़ जाती है, वो बीच की लेयर निकल गई बीच में से, वो अपने काम में बिजी। तो बाकी मेरे मदनी चैनल के नाज़रीन, ये एक बहुत बड़ा प्लस पॉइंट है,
तवज्जो देने से बच्चे कई सूरतों में बिगड़ने से बच जाते हैं, क्योंकि इनको तवज्जो मिल रही है, ये सोशल मीडिया की तरफ कम जाएंगे। हाँ, बाज दफा दादा दादी, नाना नानी जो भी है, लाड प्यार बेजा जो होता है, उसकी वजह से बाज दफा बच्चे बिगड़ भी जाते हैं। लेकिन जैसे आपने सही मानों में कहा, बड़ी एक फाइन लकीर है, बड़ी इसकी सख्त पाबंदियां हैं, हदबंदियां हैं, जिनके साथ ही चलना पड़ता है। लेकिन अगेन, जो इस पे चलता रहा तो दुनियावी खुशियां उसे मिलेंगी।
नहीं, घर बड़ा अमन का गहवारा बन जाता है मेरे मदनी चैनल के नाज़रीन, कि अगर वो शरीयत के दायरे में रहें, पर्दे की भी एहतियात रहे, मोहब्बतें भी रहें। और वाकई ऐसे कई घरानों के वाकयात सुनने में आए हैं कि सास अपनी बहू को अपनी बेटी की तरह समझती है कि बेटा आप आराम कर लें, रात भर बच्चों ने तंग किया है और सुबह का काम मैं देख लूँगी। तो यूँ समझदार सास अपनी बहू को बेटी की तरह लेके चलती है, तो फिर वो बहू भी बहू बन के नहीं रहती, वो बेटी बन के रहती है। बोला अम्मी आप हट जाएं, आपकी उम्र थोड़ी काम करने की, अम्मी आपने तो सारी ज़िंदगी काम किया है, बच्चों को पाल पोस के बड़ा किया है, आप जो है हमारे बच्चों को संभालती हैं इस एज में, घर में आपकी वजह से कितनी रौनक है, अम्मी आप बैठे मैं काम करूँगी। तो ऐसी भी सास बहू है। अच्छा, जिनके घर में ऐसा माहौल नहीं, वो सोचते होंगे भाई ये तो किताबी बातें हैं, ये तो कैमरे के सामने बैठे हैं, ये तो चैनल पर बातें कर रहे हैं, आजकल ऐसा माहौल कहाँ, आजकल ऐसी सास कहाँ मिलेगी जो बहू को बेटी समझे और बहू अपनी सास को जो है वो अपनी माँ समझे। है मेरे मदनी चैनल के नाज़रीन, दावत इस्लामी के प्यारे माहौल ने और किबला शेख तरीक़त अमीर अहल सुन्नत दामत बरकातुम आलिया की तरबियत ने ऐसे ऐसे घरों का माहौल बना दिया कि घर अमन के गहवारे बन गए, वाकई घर अमन के गहवारे बन गए। और क्या प्यारा माहौल है, और जहाँ ये प्यार मोहब्बत नहीं तो वहाँ तो फिर खींचम तानी है, वहाँ फिर सास को बात बात पर लगता है कि ये नवाबजादी उठी नहीं है, इसकी माँ ने इसको क्या सिखाया है, इसको खाना पकाना नहीं आता, इसकी रोटी देखो तो कैसी है, इसने ये गलत कर दिया, इसने ये गलत कर दिया। तो मेरे मदनी चैनल के नाज़रीन, स्पेशली उन सास से मैं अर्ज करूँगा कि आपकी एज 40 तो क्रॉस हो गई होगी, तभी आप जो है ना सास बनी है, बेटा आपका 20-22 का हो गया, तो अगर 40, 42, 45, 50 पर आप हैं, वो जो बच्ची घर पे लेकर आए हैं, जो आपके बेटे की बीवी, आपकी बहू है, आपके पोता पोती की माँ है, आपका फैमिली मेंबर है, वो बेचारी 18, 20, 22 साल की है, आप अपने जो है वो 25, 30, 40, 50 साल के तजर्बात पर उसको कर रहे हैं कि तुझे ये नहीं आता, तुझे ये नहीं आता। बड़ी प्यारी बात निगरानी शुरा ने फरमाई कि अपने बच्चों को, अपनी औलाद को, अपनी बहू को, अपने फैमिली मेम्बर्स को उनकी एज के हिसाब से यूं ट्रीट करें कि जिस एज में आप ऐसे थे। अब ये ना देखें कि मैं 50 का हूं या मैं 40 की हूं, तो मैं आज के अपने तजर्बात अपने बच्चों पर, अपनी फैमिली पर, अपने बहू पर मुसल्लत करूं, क्लैश होगा। फिर ये भी याद रखें कि बुढ़ापा, बढ़ती उम्र के मसाइल, उसमें एक मसला ये भी है कि बात बात पर टोकना, घरों में जो झगड़े होते हैं ना, उम्र जब बढ़ती है, बुढ़ापा आ जाता है, माने ना माने, औरतें माने ना माने, मर्द माने ना माने, जैसे डॉक्टर साहब ने कहा कि कई लोग जो है ना 60, 65, 70 पे भी कहते हैं कि अभी तो मैं जवान हूँ।
अच्छा, बड़े अच्छे मौके पर आपने ये पॉइंट लिया। अब देखिए, जैसे मैं मिसाल देता हूँ, हमारे दांत में दर्द हो, चलो हम कह देते हैं अभी हम बूढ़े नहीं हुए, 60 साल से पहले के, हमारे दांत में सख्त दर्द। अच्छा, अब मुझे ये बताएं कि अब दांत में दर्द है, भले मैं गोली भी ले लूं, बाज़ दफ़ा दांत का दर्द काफी शदीद होता है, तो क्या मैं परेशान नहीं होगा, क्या मैं चिड़चिड़ा नहीं हो जाऊंगा? वही बच्चा जो अभी जो है वो जब गुज़श्ता कल मैं उससे हैप्पीली खेल रहा था, आज नहीं खेलूंगा।
सही।
अच्छा, ये बात मैं क्यों मेंशन कर रहा हूँ, देखिए बुढ़ापा आता है तो अल्लाह ताला ने हमारे बॉडी की क्लॉक सेट की है,
सही,
ठीक है, फेफड़ों की फंक्शनिंग कम हो जाती है, गुर्दों की फंक्शनिंग कम हो जाती है, जिगर की फंक्शनिंग कम हो जाती है, ब्रेन सेल्स 30 साल की उम्र से उनकी डेथ होना शुरू हो जाती
अच्छा।
है, वो मुसलसल कम से कम होते जा रहे हैं, आपकी सेंसेशंस पर इम्पेक्ट पड़ता है, चबाना मुश्किल होता है, डाइजेस्ट करना मुश्किल होता है, भूख कम लगती है, नींद कम आती है, सबसे बढ़कर क्या होता है कि बीमारियां जो है वो जन्म लेना शुरू करती हैं। तो क्या है कि अब बढ़ती उम्र के साथ ना इंसान के आजा काम करना छोड़ देते हैं, और बिलखसूस जो है ना जोड़ों का दर्द,
सही,
कमर का दर्द, इधर से दर्द उधर से दर्द, ठीक है। तो अब क्या है कि ये इसको हम बोलते हैं क्रॉनिक प्रॉब्लम मेडिकल की टर्म में। क्रॉनिक का मतलब होता है कि अब ये शुरू हुई, अब इसने खत्म नहीं होना,
सही,
इसने लंबा अरसा जो है वो चलते रहना है। तो डिप्रेशन, एंजाइटी, नफसियाती अमराज, इनका क्रॉनिक बीमारियों से गहरा लिंक है।
अच्छा 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 अच्छा।
बाज दफा नौजवान होता है, कोई एक्सीडेंट हो गया, 6 महीने बिस्तर पर पड़ गया, इसे भी डिप्रेशन हो जाता है। किस वजह से? यार ये मेरी टांग टूट गई है, पता नहीं कब ठीक होगी, क्या कर पाऊंगा क्या नहीं कर पाऊंगा। तो बुढ़ापे में जो बीमारियां आती हैं, ये क्रॉनिक डिजीज हम इसको बोलते हैं, इसका खून पर भी असर पड़ता है, जिस्मानी तौर पर भी थकावट होती है, तो लिहाजा इन सब वजूहात की बुनियाद पर आप में चिड़चिड़ापन आता ही आता है। और अगेन मैं फिर यही कहूंगा कि अगर बचपन से हमने जज्बात को कंट्रोल करना सीखा होगा, बचपन से हमें किसी ने सिखाया होगा कि अपनी अकल इस्तेमाल करें, इमोशनल इंटेलिजेंस यूज करें, कहाँ गुस्सा करना है कहाँ नहीं करना है, जहाँ करना है कितना करना है, शरीयत के दायरे में रहकर करना है, बल्कि इस उम्र में तो बेहतर ये होगा कि दूसरों के हवाले से हम अफ़ू दरगुजर का पहलू
है।
अब देखिए ये बहुत मुश्किल है, बुढ़ापे में हर कोई कहता है मेरा राइट है, मेरी खिदमत करें, मेरा ये हो मेरा वो हो, और बाज़ दफ़ा तो माज़ अल्लाह कोसने भी जो है वो वालिदैन, बूढ़े वालिदैन देना शुरू कर देते हैं। तो इसमें यही है कि अफ़ दरगुजर और जज्बात को कंट्रोल करें। अच्छा अली भाई, यहाँ पर जो है मियाँ मोहम्मद बख्श रहमतुल्लाह अलैह, आरिफ़ खड़ी मियाँ साहब की भी बड़ी हिकमत आमोज बातें होती हैं। तो ये जो हमारी डिस्कशन चल रही है ना बढ़ती उम्र, तो दो अशआर मियाँ साहब के मैं जो है वो शेयर करना चाहूंगा।
बिल्कुल बिल्कुल।
तो मियाँ साहब फरमाते हैं कि गई जवानी
सही
आया बुढ़ापा, गई जवानी आया बुढ़ापा, जाग पिया सब पीड़ा, पीड़ा दर्द,
अच्छा
जिस सब में दर्द,
सारे दर्द जाग गए,
जाग उठे, गई जवानी आया बुढ़ापा, जाग पिया सब पीड़ा, हुन किस कम मोहम्मद बख्शा, सौंफ जवान हरीड़ा। तो अमूमन इलाज किया जाता है दवाइयों से, तो जो देसी दवाइयां हैं उनमें सौंफ, अजवाइन, हरीड़, ये चीजें हैं। तो मियां साहब ने कहा कि भाई असल प्रॉब्लम क्या है कि असल जो है ना ये बुढ़ापा आ रहा है, अब इस उम्र में जितनी मर्जी दवा कर लो कोई खास फायदा नहीं होना। और एक और शेर मियां साहब का कि कोई आंखें पीड़ लके दी, मतलब कमर का दर्द,
सही,
कोई आंखें पीड़ लके दी, कोई आंखें चुक, चुक भी एक टर्म है कि अचानक दर्द निकल आता है, चुक पड़ गई, तो कोई आंखें पीड़ लके दी, कोई आंखें चुक, विचली गले मोहम्मद बख्शा, विचू गई ये मुख,
मतलब
तो जिंदगी खत्म होने वाली,
खत्म हो गई।
तो ये बुजुर्गों की नसीहत है कि हमें भी चाहिए कि जैसे दाढ़ी में सफेद बाल आना ये जो है बुढ़ापे की निशानी है, इसी तरह बीमारियों का आना ये भी बुढ़ापे की अलामत है, और यही जो दर्द वगैरह है फिर ये सबब बनते हैं चिड़चिड़ापन का।
میرے مدنی چینل کے ناظرین، ڈاکٹر صاحب نے جو کہا نا، پچھلے دنوں قبلہ شیخ طریقت امیر علیہ سنت سے ملاقات کی سعادت ملی، تو میں نے امیر علیہ سنت سے طبیعت پوچھی، طبیعت کچھ ناساز تھی، میں نے عرض کی باپا آپ کی طبیعت کیسی ہے، تو فرماتے ہیں کہ بیٹا کیا کیا بتاؤں، بڑھاپا خود ایک بہت بڑی بیماری ہے، یعنی ایسی کیفیت میں آپ نے فرمایا، بس دعا کریں اللہ ایمان سلامت رکھے اور بس اللہ راضی ہو جائے، بیٹا بڑھاپا خود ایک بہت بڑی بیماری ہے، تو واقعی عمر جب بڑھتی ہے تو بہت ساری بیماریوں کا مجموعہ ہو جاتا ہے، تو ہماری بچپن بھی، جوانی بھی، بڑھاپا بھی اللہ کی یاد میں گزرنا چاہیے۔ میرے مدنی چینل کے ناظرین، واقعی بڑھتی عمر کے مسائل تو آتے ہی ہیں، عمر بڑھتی ہی ہے، تو اس ڈاکٹر صاحب نے بڑی وضاحت سے فرمایا کہ باڈی پارٹس ویک ہوتے ہیں، تو میں بچوں کو، بچے ہی کہوں گا، نوجوانوں کو یہی عرض کروں گا کہ بوڑھوں کی بات کا برا نہ مانیں، بزرگ ہیں یہ، ٹھیک ہے انہوں نے ایک ایج گزار لی، غم بھی تھے، صدمات بھی تھے، ٹینشنز بھی تھے، انہوں نے بڑی محنت کی، مشقت کی، وہی والی بات ہے کہ پازیٹیو رہیے، مثبت رہیے، اور ان کی بات کو یوں کہہ کر درگزر کر دیجئے کہ کوئی بات نہیں، بڑے ہیں، بڑے کہہ دیتے ہیں، اگر آپ چھوٹی چھوٹی باتیں فیل کریں گے تو وہی والی بات ہے، دلوں میں نفرتیں ہوں گی، گھر ٹوٹ جائیں گے، گھر بکھر جائیں گے۔ بڑی پیاری بات کسی نے کہی کہ بچپن اور پچپن یہ برابر ہے، یعنی برابر سے مراد یہ ہے کہ پچپن یعنی 55 اور بچپن جو بچہ ہے، تو بچہ بھی تو ضد کرتا ہے، بچے کو بھی تو بار بار بات دہراتے ہیں، بچہ بھی تو ہر بات پہ تھوڑا سا اگریسیو ہو جاتا ہے، کرتا ہے نا بچہ، کوئی چیز بھی پھینک دیتا ہے، تو ہر بوڑھا تو یہ نہیں کرتا یہ، تو اب ان کو برداشت کریں، اس لیے کہ ان کی ایج وہ پہنچ گئی۔ یہ تو ہے نوجوانوں کے لیے، اور میں بزرگوں سے بھی عرض کروں گا، اب بزرگ پہ ناراض نہیں ہوئیے گا، بڑے ہو گئے، جب بچوں کی شادی ہو گئی تو عمر تو بڑی ہوئی نا، ہماری عمر بڑی ہوئی تو ہی بچے بڑے ہوئے، بچے بڑے، اچھا چلو ہم اپنے آپ کو بڑا نہیں مانتے، ٹھیک ہے، تھوڑی دیر کے لیے سوچیں، آپ کے بچے بڑے ہوئے، ٹھیک ہے، ان کی شادیاں ہو گئی، ان بچوں کے بچے ہو گئے، تو آپ بڑے ہوئے نا بھائی، اور جب بڑے ہوئے تو پھر اپنے آپ کو بڑا ظاہر کریں، اپنے کردار سے، پازیٹیوٹی سے، شفقت کا ہاتھ رکھیں بچوں کو، اگر پیار دیں گے نا پیار، یہ بچے آپ کے قریب آ جائیں گے، کہتے ہیں نا کہ بلی کا بچہ، اس کو پیار دے وہ بھی پاؤں کے آگے چمٹ جاتا ہے، یہ تو پھر بھی انسان کا بچہ ہے، تو آپ بات بات پہ ان کو جھڑکیں گے، جھاڑیں گے، مجھ سے برداشت نہیں ہوتا، اور یوں کر دیا، یوں کر دیا، یہ آنے کا ٹائم ہے، یہ کر دیا، کھانا لیٹ ہو گیا، یہ کیا کر دیا، وہ کیا کر دیا، اگر آپ یوں کرتے رہیں گے پھر بولیں گے میری اولاد مجھے اولڈ ہوم چھوڑ کر آ گئی، خیر اولاد کو وہ نہیں کرنا چاہیے، لیکن ہمیں بھی تو اپنے رویے دیکھنا چاہیے۔ اسی طرح میرے مدنی چینل کے ناظرین، بوڑھے میں مرد بھی ہے، بوڑھے میں جو ہے وہ خواتین بھی ہیں، اور ہم نے اپنے پروگرام کا نام صرف بڑھاپا نہیں رکھا، بڑھتی عمر کے مسائل، ایج کے ساتھ ساتھ یہ مسائل بھی بڑھتے رہتے ہیں۔ اچھا، بعض اوقات ان کو زیادہ مسائل کا سامنا کرنا پڑتا ہے جن کے بیٹے نہیں ہیں، یا اولاد چھوڑ کر چلی گئی، بیٹے ہیں لیکن چھوڑ کر چلے گئے۔ ڈاکٹر صاحب، ایسے جو لوگ ہیں، اب بوڑھے ہو گئے ہیں، بڑی عمر ہو گئی ہے، کام اتنا نہیں کر سکتے، یعنی اب وہ ہمت طاقت، جیسے بھی آپ نے بتایا کہ باڈی پارٹس ویک ہو گئے ہیں، لیکن اولاد ساتھ نہیں ہے، یا بیٹے ہی نہیں تھے، بیٹیاں بیٹیاں تھیں، شادی ہو کر چلی گئیں، اب ان پر کتنا اسٹریس لیول آتا ہوگا کہ یا تو بے اولاد ہیں، یا اولاد ہو کر بھی بے اولاد ہیں، یہ نہیں ہے بیٹا پاس، اب یہ فائنینشلی اپنے آپ کو کیسے مینیج کریں گے، اور ان کا اسٹریس یا ڈپریشن یہ کیا ہوگا، ان کو آپ کیا کاؤنسلنگ کریں گے، ایسے کیسز بھی تو آتے ہوں گے آپ کے پاس؟
تو اس کی پلاننگ کی جاتی ہے، کس طرح سے پلاننگ کی جاتی ہے کہ اب جو وقت، بالخصوص اب ذرا اکیلے جی، تو وقت کیسے گزارے،
صحیح،
تو اس میں ٹھیک ہے، مطلب اگر میں ویسٹرن کلچر کی بات کروں تو وہاں اور طرح کی 10 چیزیں ہوتی ہیں، لیکن اس میں ایک بنیادی چیز یہ ہوتی ہے کہ آپ کا دیگر لوگوں کے ساتھ میل جول،
صحیح،
ایک یہ ہو گیا، دوسرا کہ جو ہے وہ آپ اپنے مائنڈ کو ایکٹیو کس طرح رکھ رہے ہیں،
صحیح،
سٹیمولیشن اس کو کرنا، کوئی نہ کوئی نئی چیز سیکھے،
اچھا،
اس سے برین کی جو سیلز کی ڈیتھ ریشیو ہے وہ کم، سلو ہو جاتی ہے،
صحیح،
ٹھیک ہے، اس سے فائدہ ہوتا ہے، فزیکل ایکسرسائز،
صحیح،
ٹائم سے کھانا، ٹائم سے پینا، اور اپنے کچھ ایکٹیویٹیز ایسی رکھیں جس سے آپ کو پلیئر ملتا ہو،
صحیح۔
تو اب دیکھیں، میں یہاں پہ، میں نے شروع میں بھی کہا تھا کہ دین اسلام کے حوالے سے بھی آج تھوڑی بہت میں گفتگو کروں گا، ایک تو یہ کہ اگر کوئی نوجوان اپنی جوانی میں بوڑھوں سے اچھا تعلق کرتا ہے، ان کی مدد کرتا ہے، ان کی ہیلپ کرتا ہے، تو جب یہ بوڑھا ہوگا تو اللہ تعالیٰ اس کے بھی مددگار پیدا کر دے گا. یہ کتابوں میں ہم نے پڑھا. تو ایک تو شروع سے ہی جو ہے وہ میں بھی تھا, دیگر بوڑھوں کی آپ ہیلپ کریں.
صحیح,
ٹھیک ہے. سوشل انٹریکشن پہ دیکھا جائے تو میں تو یہی کہوں گا کہ الحمدللہ ایک مرد جو ہے وہ اسلامی بھائی با جماعت نماز ادا کرے, مسجد میں جائے گا, وہاں لوگوں سے ملاقات کرے گا. بعض دفعہ بوڑھے کیا کرتے ہیں, بیٹھ گیا اخبار شروع کر دی, سیاست پہ گفتگو کر دی, ادھر گفتگو کر دی, ادھر کر دی, لائبریریوں میں چلے گئے, سگریٹ پینا شروع کر دیے, یا آج کل شیشہ یا حکا یا اور اس طرح کی گیمیں کھیلنا شروع کر دیتے ہیں کہ جن میں ہماری آخرت کا جو ہے وہ کوئی فائدہ نہیں نظر آتا. اب دیکھیں یہ عمر یہ بھی ہے کہ ہم اس کو بھی کنسٹرکٹیولی اپنی آخرت کے لیے جو ہے وہ استعمال کریں. دیکھیں اللہ کی بارگاہ میں توبہ کر لیں, سچی پکی توبہ کر لی تو جو توبہ کے حقوق ہیں ان کو ادا کیے تو اللہ کی رحمت سے امید ہے انشاءاللہ اللہ تعالی ہمارا انجام اچھا کرے گا. لیکن جتنی نیکیاں کریں گے, جتنے نیک کام کریں گے, ترجمہ قرآن پڑھیں. اچھا, میں نے اپنی نظروں سے بچپن میں کئی ایسے خاندان کے بوڑھوں کو دیکھا. میں اگر بات کروں, میرے نانا مرحوم اللہ عزوجل ان کو جنت نصیب فرمائے, میری پردادی مرحومہ باقاعدگی کے ساتھ تلاوت قرآن, میرے نانا مرحوم تو ان دنوں میں بھی 70s میں باقاعدگی سے تفسیر قرآن پڑھتے تھے, تہجد, عوامین کے جو ہے. اور آج انہی کی برکت سے, اگر میں کہوں کہ وہ بچپن میں ہمیں مسجد لے کر جایا کرتے تھے, تو انہی کی برکت سے جو ہے میں کہتا ہوں کہ ہمارا بھی جو ہے وہ دین کی طرف رجحان بڑھا. تو اللہ تعالیٰ ان کی قبر و آخرت کی منزلیں آسان فرمائے.
آمین آمین.
تو دین کی طرف آنا چاہیے, دین کا علم سیکھیں. اور دعوت اسلامی کا تو ماشاءاللہ مدنی ماحول بڑا زبردست اور بڑا بہترین ہے. اور اس میں ہفتہ وار اجتماع میں شرکت کریں, جہاں موقع ملے مدنی قافلوں میں شرکت کریں.
صحیح.
اسلامی بہنیں,
صحیح,
ہماری اسلامی بہنوں کا جو ہے وہ مدنی کام ہے.
صحیح.
ہفتہ وار اجتماع میں شرکت کریں, مدنی حلقوں میں شرکت کریں, نیکی کی دعوت کے لیے ہوتا ہے, اس طرف وہ جائیں. یہ میں سمجھتا ہوں کہ ایک بہت بہترین اور آؤٹ کلاس ایکٹیویٹیز ہیں کہ جن کو ہم کریں گے تو ہمارا جو ہے وہ فائدہ ہی فائدہ ہوگا, آخرت بھی بہتر ہوگی. اور دیکھیں ایک چیز کہ ان کاموں کے کرنے سے جو اللہ کی رحمت شامل حال ہوتی ہے نا,
سبحان اللہ,
جو سکون اس سے ہمیں ملتا ہے, اے کسی اور ایکٹیویٹی میں کبھی کسی صورت نہیں مل سکتا. ہاں آپ دوسری کوئی بھی ایکٹیو گیم کھیل لی, مثلا ایک ٹیمپرری, ایک جو ہے نا مختصر وقت کے لیے آپ کو ایک پلیئر ملے گا, لیکن اس کے بعد وہ ختم.
صحیح فرما.
ٹھیک ہے, ایک چیز میں یہاں پر تھوڑا سا آپ سے سوال سے ہٹ کر میں ایڈ کرنا چاہوں گا. اور آپ نے عورتوں کے حوالے سے بھی ذکر کیا, اور اگین جو ہے وہ ہماری باڈی کلاک ہے, اور بالخصوص عورتوں کے مسائل کے حوالے سے باڈی کلاک میں بہت چینجز آتی ہیں. پہلے بھی ہم نے تذکرہ کیا, اب جب یہ 45-50 سال کی عمر میں آتی ہیں تو ان پر اب ایک ایسا وقت آتا ہے کہ جو ہارمونز اوپر نیچے ہوتے تھے نا, اب یہ بالکل زیرو کی طرف آئیں گے اور وہیں زیرو پہ رہیں گے.
اچھا,
اب یہ ایک اور ہارمونل چینج, تبدیلی ان کے باڈی کے اندر جو ہے ایک بڑی تبدیلی لاتی ہے, جس میں جو ہے وہ پسینے کی بھی کیفیت ہوتی ہے, رات کو نیند نہیں آتی, انگزائٹی, گھبراہٹ ہوتی ہے, اور چڑچڑا پن آ جاتا ہے. اور یہ کئی سال تک جو ہے, دو تین سال تک بھی جاری رہ سکتی ہے. اور بعض عورتوں کو اتنی شدت کے ساتھ ہوتی ہے کہ ان کو ڈاکٹر سے رجوع کرنا پڑتا ہے, اور پھر ان کو جو ہے کچھ ہارمونز ٹیمپریریلی دیے جاتے ہیں کہ اتنے جلدی جو ان میں شفٹ آ گئی تو اس کو جو ہے وہ اچھے طریقے سے ڈیل کیا جائے. لیکن ایسے میں میاں اور بیوی کے ریلیشن شپ پر بہت بڑا اثر پڑتا ہے, اور میاں بیوی کا آپس میں ریلیشن شپ اگین, اگر خاوند اس چیز کو نہیں جانتا کہ یہ اس عمر میں عورت میں یہ تبدیلی آ رہی ہے, تو اگین بڑا نقصان ہوگا. اور بعض دفعہ ویسٹرن کلچر میں ہم یہ کہتے ہیں مڈ لائف کرائسس.
اچھا اچھا اچھا,
کہ اس ایک وجہ یہ بھی بن سکتی ہے کہ میاں بیوی کے پھر آپس میں معاملات خراب ہوئے اور دونوں کی بریک ڈاؤن ہو گیا ہے, ریلیشن شپ بریک ڈاؤن, طلاق ہو گئی. وہاں پہ بہت زیادہ ہے.
اچھا,
وہاں پہ بہت زیادہ ہے. یہاں تو اس کلچر میں میرے خیال میں, میں نہیں جانتا, لیکن شاید آگے چل کر اور اس جو اب نسل چل رہی ہے ان میں بھی آگے یہ چیزیں ہوں. تو یہ ایک چیز جو ہے وہ اس ایج کے حوالے سے اگین ہماری ایجوکیشن, ہماری انڈرسٹینڈنگ ہونی چاہیے.
میرے مدنی چینل کے ناظرین, اور ڈاکٹر صاحب نے بڑی اچھی باتیں جو فرمائی ہیں، اسپیشلی جو مڈ لائف کرائسس جو آتے ہیں، اور اس طرح عورتوں سے متعلق بھی بتایا کہ جب ان کی ایج ایک مخصوص عمر پر پہنچ جاتی ہے تو ان کے ساتھ بھی کچھ میڈیکلی ایشوز آتے ہیں، تو اس میں بھی جو ہے وہ ان کے مزاج میں، طبیعت میں چینجز آتی ہیں، اور میاں بیوی یہ جب شادی نئی نئی ہوتی ہے تو پہلی اینیورسری جب آتی ہے تو بڑے خوش ہوتے ہیں کہ ایک سال ہو گیا، دو سال ہو گئے، پانچ سال ہو گئے، دس سال ہو گئے، بیس سال ہو گئے، پھر یہ پچیس سال آتے ہیں تو سلور جوبلی، پچاس سال والوں کا بھی سنا ہے گولڈن جوبلی، تو ابھی یہ کرتے ہیں یہ، تو ابھی جو نئے نئے جوڑے ہیں ان کو تو دو چار پانچ سال ہوئے ہیں، تو ایک زندگی کا اپنا ایک بہت آئی ہے کہ نئی نئی شادی اور گھوم رہے ہیں، پھر رہے ہیں، کھا رہے ہیں، پی رہے ہیں، اگر ذہنی ہم مانگی ہے تو، اور بعض لوگوں کی اسٹارٹ سے ذہنی ہم مانگی نہیں ہوتی، شروع سے ہی وہ مزاج نہیں ملتے، شوہر صاحب کا منہ یہاں تو بیوی صاحبہ کا منہ یہاں، دونوں کی اپوزٹ سمتیں، اپوزٹ سوچیں، یہی سوچیں اولاد میں منتقل ہوتی ہے، اور یہی جو ان کی ذہن کا اختلاف ہے یہی بڑھاپے تک جاتا ہے، اور جب یہ بوڑھے ہو جاتے ہیں تب بھی اور کوئی نہیں ملتا لڑنے کے لیے، آپس میں لڑتے ہیں، ارے بھائی اب تو زندگی کو سکون لے لیں، آپ کی شادی کو پچیس سال ہو گئے، تیس سال ہو گئے، پینتیس سال ہو گئے، بچے بڑے ہو گئے، آپ نانا جان بن گئے، آپ دادا جان بن گئے، آپ نانی اماں بن گئی، دادی اماں بن گئی، اب تو اپنی زندگی میں سکون لے آئیں، اب اگر کوئی شوہر صاحب نے کہہ دیا اور آپ کو آ گیا جلال، کیونکہ آپ بھی ہو گئی بوڑھی، مانے نہ مانے، آپ کہیں کہ بڑے میاں کو چین ہی نہیں ہے، بڑے میاں کو پانی بھی اٹھ کے پلا کر آؤ، تو یہ بڑے میاں اپنی جگہ پر ہیں لیکن یہ آپ کے شوہر ہیں، آپ کے بچوں کے ابو ہیں، اور آپ کے سر کے تاج ہیں، اللہ پاک سے شکر ادا کریں کہ اللہ پاک نے آپ کا جو ہے وہ سہاگ سلامت رکھا ہے، کیونکہ شوہر کا جب انتقال ہو جاتا ہے تو عورت بیوہ ہو جاتی ہے، اور پھر ہمارے معاشرے میں اتنا تو کنواری لڑکیوں کے رشتے ملنا آج کل کتنی آزمائش ہے، تو بڑھاپے میں تو خیر ویسے بندہ نہیں سوچتا، عموماً عورتیں کمپرومائز کرتی ہیں اولاد کی خاطر، دوسری شادی کی طرف نہیں جاتی، ہاں مرد وہ کہتا ہے کہ میں گزارا نہیں کر سکتا، اور شریعت کو فالو کرتے ہوئے جو شرعی حکم ہے اس پر ہمیں یہ کرنا چاہیے کہ جو شریعت کہتی ہے، لیکن میں گزارش کروں گا کہ ایک دوسرے کا سہارا بنیں، خالی اپنی ہی اپنی میں نہ لگے رہیں کہ بس میری ہی کیئر کی جائے اور مجھے ہی سمجھا جائے اور مجھے ہی اہمیت دی جائے، نہیں، دونوں ایک دوسرے کی کیئر کریں، دونوں ایک دوسرے کا سہارا بنیں، کیونکہ بڑھتی عمر کے مسائل میں یہ بھی ہے کہ تنہائی خود ایک بہت بڑی بیماری ہے، بندہ تنہائی میں جب چلا جاتا ہے، اچھا تنہائی ہے بھی تو بھی یہ اللہ کی یاد میں ہو، قرآن کے ساتھ ہو، یہ ذکر و اذکار کے ساتھ ہو، درود پاک کے ساتھ ہو، ایسی تنہائی ہے تو بہت اچھی ہے، اور اللہ نہ کرے یہ تنہائی ایسی ہے کہ موبائل ساتھ ہے اور بڑھاپے کے اندر بھی فلمیں، ڈرامے، گانے، باجے، گناہوں میں لگے ہوئے ہیں، تو یہ تو اپنی دنیا بھی برباد کر رہے ہیں، آخرت بھی برباد کر رہے ہیں، جس کو کہتے ہیں کہ بڑھاپا بھی خراب کر رہے ہیں، اب تو بڑھاپے کے بعد جو ہے کوئی چانس ہی نہیں ہے، کہ اب تو بچپن چلا گیا، جوانی چلی گئی، اور اب تو بالکل ادھیڑ پن چلا گیا، اب تو بڑھاپا بالکل اینڈ پر ہیں، اب تو اللہ کو راضی کر لیجئے، توبہ کر لیجئے، سانسیں چل رہی ہیں، اللہ کی رضا والے کام کیجئے۔ ڈاکٹر صاحب نے بڑی پیاری بات کہی کہ دعوت اسلامی کا جو پیارا ماحول ہے اس کے ساتھ اٹیچ ہو جائیے، اجتماع میں آئیے، با جماعت نمازیں پڑھیے، تلاوت قرآن کیجئے، ذکر و اذکار کیجئے، جتنی زندگی ہے اللہ کی یاد میں گزاریے، اور میں ساتھ ساتھ یہ بھی کہتا چلوں کہ جب اللہ کی طرف لو لگ جائے گی پھر دنیا والوں کی پرواہ نہیں ہوگی، ان معنوں میں کہ کوئی مجھے پوچھے، کوئی میری مقصد جو نہ آ کر آؤ بھگت کرے، نہیں، کیونکہ جب توجہ اللہ کی طرف ہے تو پھر تو بندہ یہاں اس کا انتقال ہوگا اور رب کی رحمت اس کو ڈھانپ لے گی، تو اللہ پاک ہمارا بچپن بھی اچھا کر دے، جوانی بھی اچھی کر دے، بچوں کے نصیب بھی اچھا کر دے، اور بڑھاپا بھی ہمارا اچھا گزرے، اللہ کی رضا کے مطابق گزرے، اور اللہ ہم سے راضی ہو جائے، اللہ ہمیں بخش دے اور ہم سے راضی ہو جائے، جنت مل جائے، جہنم سے بچ جائیں، اور کہتے ہیں نا کہ جوانی جس کی نیکیوں میں گزرتی ہے بڑھاپا بھی اس کا اچھا گزرتا ہے، ورنہ جس کی جوانی گناہوں میں گزری عموماً وہ عادت بڑھاپے تک رہتی ہے اور بڑھاپا بھی خراب ہو جاتا ہے۔ بہرحال دعوت اسلامی سے وابستہ رہیے، اپنے آپ کو بھی وابستہ رکھیے، اپنے بچوں کو بھی وابستہ رکھیے، اللہ پاک عمل کی توفیق عطا فرمائے، آمین بجاہ نبی الامین صلی اللہ علیہ وآلہ وسلم۔
ہو ہمارا امن کا گہوارہ، جھگڑے چھوڑو معاف کرو، پھر ہو جائے گا گر تارا۔